الحمد لله الحمد لله رب العالمين والصلاة والسلام على حبيبه محمد وآله وصحبه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وهو الذي جعلكم خلائف الأرض ورفع بعضكم فوق بعض درجات ليبلوكم فيما آتاكم إن ربك سريع العقاب وَإِنَّهُ لَغَفُورُ الرَّحِيمُ اللهم سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم مولايا صلى وسلم دائما أبدا على حبيبك من زانت به الأسر موزة السامعين الكرام السلام عليكم ورحمة الله وبركاته فرمایا گیا ہے کہ وہی یعنی اللہ کریم وہی تو ہے جس نے تم کو زمین میں اپنا نائب بنایا اور ایک کا دوسرے پر رتبہ بڑھایا تاکہ ان چیزوں میں جو تم کو عطا کی ہیں تمہیں آزمائے بے شک آپ کا رب جلد سزا دینے والا ہے اور یقیناً وہ بخشنے والا مہربان ہے۔ یہ آیہ کریمہ سورۃ الانعام کی آخری آیہ کریمہ ہے اور صاحب معرف القرآن حدیث شریف کے حوالے سے لکھتے ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ یہ سورہ مبارک یک بارگی اس کی وحی ہوئی عطا فرمائی گئی، یک بارگی نازل فرمائی گئی اور اس کے ساتھ 70,000 فرشتے تسبیح کرتے ہوئے تشریف لائے۔ قرآن کریم سارے کا سارا کلام ذاتی ہے اور اگر حروف مقطعات کی بات ہو، الف فرمایا گیا ہے تو اس کی اپنی برکات ہیں، کتنی ہیں، کیا حصے ہیں، کیا اسرار ہیں، لیکن یقینی بات ہے کہ کلام ذاتی ہے۔ اور پھر جب جہاں کہیں مزید باراں ارشاد فرما دیا جاتا ہے تو سمجھ آتی ہے کہ مزید اللہ کریم نے کتنی ہی برکات عطا فرمائی ہوں گی۔ تو یہاں فرمایا گیا کہ وہ الذی جعلکم خلائف الارض، کہ اللہ کریم نے وہ ذات ہے جس نے تم کو زمین میں اپنا نائب بنایا۔ اس نیابت میں مخلوق میں سے کسی کا کمال ذاتی نہیں ہے۔ اگر اس حضرت انسان ہی کی بات کی جائے، انسان کا انسان ہونا اور اس کا نیابت کے مقام پر فائز ہونا اس کا کمال ذاتی نہیں ہے۔ جو کچھ ہے وہ اللہ کریم کا ہے اور وہ ہے جو اس نے پسند فرمایا ہے، وہ ہے جس کا ہونا اس نے پسند فرمایا، مقبول فرمایا۔ اس نیابت کو اور اس تخلیق کو جو حیات بخشی یہ عمومی نہیں ہے، چونکہ ایک چونٹی سے لے کر ہاتھی تک، ایک چڑیا سے لے کر عقاب تک بے شمار وجودی اور طاقت کے استعداد میں فرق ہے۔ اسی طرح رینگنے والے جتنی اللہ کریم نے جاندار پیدا فرمائے ہیں، تیرنے والے جتنے جاندار پیدا فرمائے ہیں، ہر ایک کی اپنی اپنی خصوصیات، اس کا وجود، اس کا وقت اس نے مقرر فرمایا، لیکن حیات ہے۔ اسی طرح ہم نہ سمجھ سکیں کوئی شے جو ہمارے نزدیک بے جان ہے، لیکن قرآن کریم فرماتا ہے کہ ہر شے اس کی تسبیح کرتی ہے، اور جب اللہ کریم کی تسبیح کر رہی ہے تو اس کے حضور بحثیت مخلوق کو جواب دہی کی صورت پر کھڑی ہے، شکرانے کی صورت میں اس کی تسبیح ادا کر رہی ہے، جو اللہ کریم کا حکم ہے اس کی تعمیر ہو رہی ہے۔ لیکن ان ساری قسم کی مخلوق کو اس خطے زمین پر دیکھا جائے یا وہ وسعتیں جہاں تک ہماری ظاہری رسائی ہے آسمان میں، सूरज है, चांद है, सितारे हैं, बारिश का बरसना है, और इस पूरे निज़ाम को अगर देखा जाए तो हर शय अपने हिस्से की जिम्मेदारी अदा कर रही है और हर अमल दूसरे अमल की तकमील का सबब हो रहा है। एक ऐसी तरतीब है कि हर शय एक दूसरे से मुंसलिक है और ऐसे ज़िंदगी का एक पहिया जो है वो ऐसे चल रहा है। लेकिन एक बात इस सारे निज़ाम में बड़ी मुनफरद और वो बहसियत इंसान अगर जायज़ा लिया जाए तो हर शय से किसी न किसी तरह और किसी न किसी पहलू में इंसान इस्तफादा हासिल कर रहा है, इसे बाम फायदा पहुंच रहा है। बेशक बारिश बरसती है, हवा की आलूदगी साफ हो जाती है, मखलूक सारी जो वहाँ सांस ले रही है उसके लिए आसानी है, उसके लिए खुशगवारी है, उसके लिए सेहत अफजा फिजा हो गई। लेकिन यहीं से इंसान भी सांस ले रहा है, इसके फ़ायदे का सबब भी यहाँ पहुँच गया। फिर जिस मखलूक की भी बात करें, अगर सब्ज़े के उगने की बात करें तो एक वो पैदावार जो ज़मीन अता फरमा रही है, उससे जानवर जो हैं उनकी खुराक मुहैया हुई। अब घास तो इंसान ने नहीं खाई, लेकिन बिछोने के काम आई, तामीरात के काम आई, बेशुमार पहलुओं से होती हुई जहाँ खुराक बनी वो हिस्से फिर मजीद इंसान की खुराक के लिए उसे मुहैया हुए। यही ज़मीन जिसकी मिट्टी, जिसे वजूद खाकी जिसे कहा जाता है, जहाँ ये मिट्टी वजूद का हिस्सा है वहीं खुराक का सबब भी है, वहीं रहने और बसने के लिए अपना जो सीना है वो उसने मुहैया कर रखा है, और यही अपनी आगोश देती है कि वजूद जो है वो ताफुन भी न पैदा कर सके, उसकी आगोश में छुप जाता है। तो किसी शय को भी उठा कर देख लो, मोजी जानवरों को उठा कर देख लो, एक चींटी से लेकर किसी बड़े बड़े जो वजूद के हामिल जानवर हैं उन्हें देख लो, किसी न किसी तरह कोई ना कोई पहलू ऐसा है जिससे वो इंसान को उनकी खिदमत पहुंच रही। और हर शय अल्लाह की तस्बीह करती है, हर शय, और हर शय ने उसके हजूर हाजिर होना है, और जिसे उसने अपनी नियाबत के लिए चुना। हम दुनिया की जिंदगी में देखते हैं एक रियासती निज़ाम है, हुक्मरान है किसी के किसी अमल पर, या कोई भी नज़्म के ऐसा जिसके तहत उसे किसी फजीलत से, किसी इम्तियाजी हैसियत से नवाजा जाता है, उस इम्तियाज को लेकर वो सजाता भी है और बाकी मखलूक में अपने आप को एक साहिब हैसियत महसूस करता है और ख्याल करता है कि उसके मुताबिक ज़िंदगी बसर करे, ताकि अगर वो इम्तियाज जैसा जैसे कोई हुस्न कारकर्दगी है, तो निशान इम्तियाज को ऐसा मिला तो वो उसे संभालता भी है और उससे वो फ़र्द महसूस करता है जो उसके बयान से लेकर हरकात सकना तक असरअंदाज हो। तो जिसने ली वो इंसान वो भी फ़ानी जहान में अपनी फुर्सत पूरी कर रहा है, ये भी फ़ानी जहान में अपनी फुर्सत पूरी कर रहा है, और हैसियतों की तकसीम दुनिया की ज़िंदगी तक ही है, इससे आगे तो फिर बात और हो जाएगी। वहाँ तो हैसियत जो है वो तकवा से होगी, इत्तबा से होगी, बंदगी के हकीकी मानी समझने से होगी। ये जारी हैसियतें तो जब मौत वारिद होगी साथ ही ये भी धूल मिट्टी की तरह उड़ जाएगी। तो अपना जैसा जो दूसरा शख्स है, अपने जैसे इंसान से कोई इम्तियाजी हैसियत मिली तो उसे सीने से लगा कर रखा। तो जहां से ये नियाबत का फरमान जारी हो रहा है, इसे समझना लाजिम नहीं है। इस इनाम के साथ क्या जिंदगी किसी नज्म के तहत नहीं होनी चाहिए? वो हुस्ने कारकर्दगी तो कारकर्दगी पर मिला, यहां तो कारकर्दगी है कोई नहीं, सारी की सारी अता है ना। कोई भी किसी को हुस्ने कारकर्दगी का तमगा अगर मिलता है तो कोई कारकर्दगी है जिसके बदले में वो तमगा उसे अता किया जा रहा है, तो बदले में आ गया। लेकिन यहां जब बात आएगी तो यहां है क्या? कुछ नहीं है, सारी उसकी अता है। और वो मकाम अता फरमा रहा है क्योंकि मखलूक का मालिक तो वो है, खालिक, मखलूक सारी उसकी। एक चींटी जो है उसकी एहतियाज उसने पूरी फरमानी है, एक चिड़िया इतना कमजोर सा परिंदा है उसकी मखलूक, उसने पसंद फरमाया कि ऐसा वजूद उसका हो। और कितना ही निजाम हयात जो है वो चल रहा है और गिर्दोपेश हमें मालूम नहीं है, लेकिन हर शय अपनी जिम्मेदारी अदा कर रही है। इस सारे नज्म को देखते हुए मौजूद सामीन कराम फिर जिसे नियाबत अता फरमाएगी, खलाइफुल अर्ज, जमीन में अपना नायब मुकर्रर फरमाया, उसकी क्या जिम्मेदारी है? अल्लाह करीम ने जो अपनी इबादत को पसंद फरमाया, ये बहुत बड़ा एहसान। और शुक्राना या शुक्राने की हकीकत बंदगी में है, तामीले हुक्म में है। वगरना अगर कोई शुक्र कहता रहे और तामीले हुक्म ना करे तो वो शुक्र के मानों तक नहीं पहुंचेगा, क्योंकि वो शुक्र हकीकी नहीं कह रहा, महज जबानी है। उसके पीछे क्या मुहर्रक है ये भी उसकी जात से बईद नहीं है, उसकी जात अजीम है। तो कितना बड़ा मकाम अता फरमाया, वल्लज़ी जअलकुम खलाइफल अर्ज़, तुमको जमीन में अपना नायब बनाया। अब जब ये फरमाया जा रहा है ना, मुखातिब फरमाया जा रहा है कि वो जात जिसने तुम्हें अपना नायब, तो ये नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की ज़ात अक़दस पर वही इलाही है, ये नज़ूल आपकी ज़ात अक़दस पर, कलब अथर मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम। जो जो तलावत करेगा, जहां जिस तक ये बात पहुंचेगी उसके मुखातबीन में आएगा, कितना करम, रब कायनात ने मुखातब फरमाया। इस जानी फानी के फानी हिस्सों में साहिब हैसियत किसी को देख ले तो उसके देखने को मखलूक गिनती है कि उसने मेरी तरफ देखा, और जो हकीकी मालिक है उसने मुखातब फरमाया है, इनाम फरमाया है। वरफा बादकुम फौक बाद दरजात, अब जब बात दरजात की आएगी, जो एक दूसरे से रुतबे में फर्क दिया है, लियब्लुवकुम फीमा अताकुम, तो जो तुमको अता किए हैं ये तुम्हारे तुम्हें आजमाए जाने का, इसकी आजमाइश है, यानी ये जो रुतबों का फर्क है। अब रुतबे की हैसियत जाहिरी हिस्सों में भी आ जाएगी, वजूदी हिस्सों में भी आ जाएगी, इस्तताअत के पहलुओं तक ये एक फर्क है कि तुम इससे आजमाए जा रहे हो, यानी अगर सेहत है तो शुक्राना क्या अदा कर रहे हो कि नहीं, بیماری ہے، تکلیف ہے، تو کیا اللہ کریم سے شفا کی دعا اور اس سے مدد طلب کر رہے ہو کہ نہیں؟ اسی طرح آسائش ہے تو اس آسائش کو کیا اپنا زور بازو سمجھ رہے ہو یا اس کی عطا سمجھ رہے ہو؟ مفلسی ہے تو اس مفلسی میں کیا اللہ کریم سے اپنی احتیاج کا پورا ہونا مانگ رہے ہو کہ نہیں؟ کہیں سے تم مخلوق پر حکم کا نفاذ کر رہے ہو تو کیا خوف خدا ہے کہ نہیں؟ کہیں تعمیلی حکم میں ذمہ داری ہے تو جو تمہارے ذمہ داری ہے اپنا فرض ادا کر رہے ہو کہ نہیں؟ تو ہر پہلو کو، بے شک پوری انسانی حیات کو کھنگال رہے، جو جہاں ہے وہ تعمیل حکم کر سکتا ہے، وہ طرز حیات اختیار کر سکتا ہے جو عند اللہ مقبول ہے، پسندیدہ ہے، جس کا حکم دیا گیا ہے. ایک دوسری جگہ قرآن کریم میں حیثیتوں کا جو فرق ہے اس حوالے سے ارشاد فرمایا کہ یہ فرق جو ہے، یہ جو امتیاز ہے، یہ تمہیں زندگی کے سہل ہونے کا سبب ہے. اگر تو سارے برابر ہوتے تو کسی جگہ کسی کو کوئی معمار نہ ملتا. سارے ہی عالم ہوتے تو علم کا نظام کوئی نہ ہوتا. سارے ہی کمزور ہوتے تو زندگی تعطل کا شکار ہو گئی ہوتی. تو یہ جو حیثیتوں کا فرق ہے، یہ نظام حیات کے چلنے کے سبب میں سے اللہ کریم نے سبب فرمایا ہے. ایک دوسرے کی جو ظاہری محتاجیاں ہیں اس نظام حیات کے پہیوں کو چلاتی ہیں. لیکن حقیقت کیا ہے اس تفریق میں؟ امتحان ہے، تم آزمائے جا رہے ہو کہ اگر تمہارے پاس اختیار ہے تو تم اس اختیار کا استعمال کیسے کرتے ہو. اس استعمال میں کیا تمہاری پسند ہے، تمہاری انا ہے، تمہارے نفس کی تسکین ہے، یا اپنے اللہ کی رضا کے لیے اختیار کرتے ہو؟ تو یہ بڑی باریکی ہے جو ہر عمل کے ساتھ نتھی ہو جاتی ہے، منسلک ہو جاتی ہے. اگر کوئی بیان کر رہا ہے تو کیا اسے کوئی اپنے زور بیان کا گھمنڈ ہے؟ اسے اپنی علمی استعداد کا گھمنڈ ہے؟ اپنا بہت بڑا عبادت گزار ہونے کی کوئی غلط فہمی تو نہیں ہو؟ تو ہر جگہ کھڑا، چاہے وہ گفتگو کر رہا ہے، چاہے وہ سماعت کر رہا ہے، چاہے وہ دیکھ رہا ہے، چاہے وہ کوئی ظاہری حصوں میں عمل کر رہا ہے، کسی حیثیت سے بھی ہے، لازم ہے کہ وہ اپنی اس حیثیت کا استعمال اخلاص کے جو دھار ہے، جو باریکی ہے، جو ترازو ہے، اس کے تحت لائے. وگرنہ اس سارے حصے کا جواب دینا ہو. اور جو حصے اللہ کریم نے عطا فرمائے ہیں، جو شاید دی ہے، وہ اس کی دی ہوئی ہے، امانت ہے. اور اس امانت کا عطا فرمانا آزمائش ہے کہ اللہ کریم نے جو تمہیں عطا فرمائے تمہیں آزمائے. ایک اور جگہ ارشاد فرمایا گیا ہے عطا کے حوالے سے، بخشش کے حوالے سے، کہ ابھی تو آزمایا نہیں گیا تمہیں، اور کتنی سختیوں سے اللہ کی مخلوق گزری کہ کہہ اٹھے کہ اللہ کی مدد کب آئے گی؟ کیا تم سمجھتے ہو کہ جو بخشش ہے، جو جنت کا نصیب ہونا، یہ ایسے ہی تمہیں مل جائے گا؟ تو اس مفہوم عالی سے یقین مانے کہ ایسے نہ شریر کانپتا ہے کہ بارے اللہ ہم تو امتحان قابل نہیں، कमजोर भी हैं, खताकार भी हैं, और हर लम्हे तेरी ही रहमत के तालिब हैं, और तू ही इस तलब में भी सिद्क अता फरमा। हमें तो खदशा है कि इस तलब में भी सिद्क की कमी होगी, कोई कमजोरी होगी। अल्लाह करीम इम्तिहानों में अपनी रहम फरमाए और इससे निजात नसीब रहे, आजमाइश से इंसान बचा रहे। अक्सर बात होती है तो अल्लाह करीम के हुजूर दुआ में, तो मैं जो अर्ज करता हूँ या जो मैं समझता हूँ कि दुनिया की आसानी का उसके हुजूर मांगना कुरान और हदीस से देखें तो उसे ये भी पसंद है, उसकी शान रबूबियत है, अता फरमाता है। नस्से कुरान बयान फरमा रहे, आयत कुरान बयान फरमा रहे, कलाम ज़ाती ऐलान फरमा रहा है कि उसने रहमत को अपने ऊपर लाजिम कर लिया। तो जब दुनिया आखरत की मांगनी है तो दुनिया भी उसी की है, उसी से इसकी भी आसानी मांगी जाए। अल्लाह करीम हमें दुनिया व आखरत की आसानी अता फरमाए और उस राह पर चलने की तौफीक अता फरमाए जो उसे पसंद है, जो उसकी रजा को ले जाता है, जो उसके कुर्ब को पहुंचाता है। इन रब्बका सरीउल इक़ाब, ऐसा नहीं है कि कोई कुछ कर ले तो वो हिसाब किताब से निकल जाएगा। जिन्होंने इंसान की जमातों को कुरान करीम बयान फरमाते हैं कि अगर भाग सकते हो, निकल सकते हो अल्लाह करीम की इस कायनात से तो निकल जाओ, कौन कहाँ जा सकता है। अक्सर देखने में आता है कि जो ज़िद्द और अनाद करता है, तजावज़ करता है, ज़ुल्म और ज़्यादती करता है, उसकी डोर जो है वो और ढीली कर देती है, वो और अपनी गलती में गर्क होता चला जा, कहाँ जाएगा भाई। क्या कुरान करीम नहीं बयान फरमाता कि इसे 1000 साल ज़िंदगी दे दो तो क्या वो ख़त्म नहीं है। तो जो जितना जिस तरफ गामजन है उतना फिर वो उसका हिसाब है। तो फरमाया ऐसा नहीं है कि कोई भाग जाएगा या किसी का कोई पहलू पोशीदा रह जाएगा। इन्ना रब्बका सरीउल इक़ाब, आपका रब जल्द सजा देने वाला है। रब्बका, आपका रब, वो ज़ात जो अता फरमा रही है, जो दे रही है, जिसकी अनायत है, उसी के हुजूर हिसाब किताब है। और ये कोई बहुत दूर की बात नहीं है, जल्द है। आखरत के दिन और उसकी तवालत और आलम आबो गिल का दिन और उसकी तवालत, इन दोनों का मवाजना किया जाए तो जो आज की अमूमी ज़िंदगी है ये आप देखिए कि कितने वक्त की बनती है एक दिन के हिसाब से, और इस तायुन के तहत हजरत ईसा अलैहिस्सलाम का वक़्त अगर देखा जाए तो वो दिनों में गिनता है, यहाँ सदियाँ हैं। तो ये जो चंद सातों की, दिन के किसी एक पहर की जिंदगी है, इसका ऐसा गुजार देना कि अल्लाह जल्ला शाहरुख की जात की नाराजगी मोल ले लेना, मुकाबला खड़ा होना, और फिर जहां जाना है वहां हमेशा रहना है, जायद और कम। मैं देखने एक शय बहुत ज्यादा है, एक शय बहुत कम है, दोनों का मवाजना नहीं किया जा सकता, लेकिन फिर भी मवाजना होता है कि जी ये इतनी कम है, वो इतनी ज्यादा है। لیکن اس معدود کی دوسری طرف جب مقابل دیکھا جائے تو دوسری طرف لا معدود ہے، ہمیشہ کی زندگی ہے، نہ ختم ہونے والی زندگی، یہاں کیا مقابلہ ہو سکتا ہے؟ زائد اور کم کا تو ہو سکتا ہے، معدود اور لا معدود کا کیا ہو سکتا ہے؟ تو پھر یہ جو سودا کیا جا رہا ہے اور وہ سودا کر رہا ہے جسے اس نے نیابت عطا فرمائی، تو جسے نیابت عطا فرمائی اسے دانش عمومی عطا فرمائی، اسے سمجھ عام سی عطا فرمائی ہو، تو وہ جو انسانیت کا مقام ہے، لفظ انسان، انسانیت، اس فیصلے تک پہنچانا ان حقائق کو انسان سمجھے اور ماننا، اختیار کرنا جو ہے اس ماننے کی شہادت ہے. کمزور ہے، خطا کار ہے، وَإِنَّهُ لَغَفُورُ الرَّحِيمُ، وہ بخشنے والا مہربان ہے، اس کے حضور حاضر کو، وہ ایسا غفور الرحیم ہے، بندے مومن کی کوئی دعا رد نہیں فرماتا. شرف ہم کلامی بھی نصیب ہوتی ہے اور قبولیت بھی ادا کرتا ہے. اس دعا کا بدلہ کب کہاں، ہمیں یہ بھی نہیں معلوم کہ ہمارے لیے بہتری کہاں ہے اور کب ہے، وہ اس بہتر حصے میں اور بہتر وقت میں عطا فرماتا. اور جو شرف نصیب ہوا وہ حضرت موسیٰ علیہ السلام کے واقعے میں، تو حضرت رحمۃ اللہ تعالیٰ علیہ جب اس آیہ کریمہ کی تفسیر فرماتے ہیں کہ آپ کے عصا کے حوالے سے اللہ کریم نے جب یہ ارشاد فرمایا کہ کیا ہے آپ کے عصا، انہوں نے جب اپنے عصا کے حوالے سے عرض کی تو پھر آگے آیا کریمہ میں ایسے بات چلتی جاتی ہے، میں اس سے اپنے پتے جھاڑتا ہوں، اپنے استعمال میں لاتا ہوں، مطلب جانوروں کے پتے جھاڑنے سے لے کر استعمال تک، تو جو قرآن کریم کی آیت اس سے سمجھ آتی ہے کہ بات اسی طرح آگے چلتی گئی. حضرت رحمۃ اللہ تعالیٰ علیہ اس کی تفسیر جب آتی ہے تو وہ فرماتے ہیں کہ اللہ کریم نے جو ارشاد فرما اس کی ذات علیم، لیکن یہ جو ہم کلامی کا شرف بخشا، اس کے جواب میں حضرت موسیٰ علیہ السلام اس گفتگو اور اس عطا میں بولتے چلے گئے کہ یہ بات جاری رہے. تو جب یہ سمجھ آ جائے کہ مخاطب کہاں سے فرمایا جا رہا ہے اور یہ کتنی بڑی عطا ہے، تو پھر لمحہ لمحہ بندہ شکر گزاری میں گزارتا ہے اور وہ غفور الرحیم ہے. جہاں حساب کا ارشاد فرما رہا ان ربک، اور اس میں کوئی شک نہیں، ان بے شک، کوئی شک ہی نہیں، تمہارا جو رب ہے سریع العقاب، جلد حساب لینے والا ہے. اب جو دوسرا پہلو ہے جسے مجھ جیسے خطا کار دیکھتے ہیں، وَإِنَّهُ لَغَفُورُ الرَّحِيمُ، معاف فرمانے والا مہربان ہے. اللہ کریم ہماری غلطیاں گناہ معاف فرمائے، یہ اس کا کرم ہے. اس کا کلام پڑھنا نصیب ہو رہا ہے، اس کلام پر بات کرنی نصیب ہو رہی ہے، اس کلام سے سوچ اور عمل تک کی رہنمائیاں نصیب ہو رہی ہیں. اس کا کرم اور احسان کہ اس نے امت محمد و رسول اللہ صلی اللہ علیہ وسلم میں پیدا فرمایا. اللہ کریم ہمیں معاف فرمائے، عمل صالح کی توفیق عطا فرمائے، ایمان سے مزین زندگی نصیب ہو، بحالت ایمان روانگی نصیب ہو. وآخر دعوانا الحمد لله رب العالمين.